यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भने नयाँ गठबन्धनलाई समर्थन गर्ने। देशका 73 जिल्लाका 1432 जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। यस वर्ष डेंगू संक्रमण बढ़न सक्ने भएकाले सचेत रहन मन्त्रालयको आग्रह। धनुषाको धनौजी गाउँपालिका 5 बहुअरूवामा पोखरीमा डुबेर 3 बालिकाको मृत्यु र आगामी राष्ट्रपतीय निर्वाचनमा पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने राष्ट्रपति बाइडेनको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिनु हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाउन पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीसँगको छलफलपछि प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो। आफूहरूले चाँडोभन्दा चाँडो संसदको सामना गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको पनि उहाँले बताउनुभयो। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको 10 महाधिवेशनले नेपाललाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो। पार्टीको महासचिवमा घनश्याम भूषाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको छ। अन्य पद पार्टीको सचिवालयले टुंग्याउने निर्णय गरेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ। नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले पनि समर्थन गर्ने भएको छ। प्रतिनिधि सभाका ठूला दुई दलबीच भएको सहमतिलाई पार्टीले समर्थन गर्ने निर्णय गरेको पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो। जसपाबाट वर्तमान सरकारमा दुईजना मन्त्री र एकजना राज्यमन्त्री सहभागी हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका 8 मन्त्रीले राजीनामा दिनुभएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेकपा एमाले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलले हिजो विज्ञप्ति जारी गर्नुभई एमाले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ। संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस बीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भई असार 19 गते एमाले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो। अहिलेको परिस्थितिमा वर्तमान सरकारले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री दाहाललाई समेत एमाले पुनः अनुरोध गरेको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने क्रम जारी रहेको छ। छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती ऐन समयमा बन्न नसक्दा कर्मचारी व्यवस्थापनमा सबैभन्दा बढ़ी समस्या भइरहेको बताउनुभयो। उहाँले कर्मचारीहरूको रूपान्तरण नभई देश विकास हुँदैन भन्नेमा प्रष्ट रहेको भए पनि कर्मचारीहरूको रूपान्तरणमा चुनौती रहेको र निजामती सेवा ऐन बन्न नसक्दा तीनै तहको कर्मचारीका कारण कार्य सञ्चालनमा समस्या भइरहेको बताउनुभयो। मन्त्री जोशीले कर्मचारीको सरुवा बढ़ुवा लगायतका विषयमा विधि र पद्धति निश्चित मापदण्ड नहुँदा समस्या भइरहेको पनि उल्लेख गर्नुभयो। वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले वनको सम्वर्धन प्रणालीमा आधारित रहेर वनको दिगो व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड स्वीकृत गरी वन व्यवस्थापनको काम शुरू गरिएको बताउनुभयो। मन्त्री शाहले वन ऐन समयानुकूल हुन नसक्दा काम गर्न कठिन भइरहेको र नयाँ ऐन ल्याउन धेरै ढिलाइ गर्न नहुने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षभित्रमा 4,500 मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित मन्त्रालयको बजेट कार्यक्रम व्यवस्थापन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक विकास र समृद्धिका लागि सबै देशहरूसँग सार्वभौमिक समानता पारस्परिक लाभको आधारमा केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति अवलम्बन गरिएको बताउनु भएको छ। उप प्रधानमन्त्री समेत रहनुभएका परराष्ट्र मन्त्री श्रेष्ठले छिमेकी राष्ट्रहरूसँग सौहार्दपूर्ण सम्बन्धको विकास गर्ने नीति अनुरूप सीमा विवादका संवेदनशील विषयमा वार्ता र कूटनीतिको माध्यमबाट समस्या समाधान गरिने बताउनुभयो। उहाँले युक्रेन रूस युद्धमा सेनामा भर्ना हुन पुगेका नेपाली नागरिकको जीवन रक्षा क्षतिपूर्ति र नेपाल फिर्ता ल्याउनका लागि आवश्यक सबै कूटनीतिक उपायहरू मार्फत प्रयास जारी रहेको पनि जानकारी गराउनुभयो। शहरी विकास मन्त्री धनबहादुर बुढाले सुरक्षित स्वच्छ व्यवस्थित र आर्थिक रूपमा गतिशील शहर निर्माणका लागि मन्त्रालयको बजेट केन्द्रित गरिएको बताउनुभयो। मन्त्री बुढाले भौगोलिक विकटता असन्तुलित बसोबास र विकासलाई व्यवस्थापन गर्नुका साथै तीव्र बसाईसराई रोक्न आधुनिक सेवा सुविधा सहितको नयाँ शहर निर्माण आयोजनातर्फ बजेट केन्द्रित रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले देशको आर्थिक सांस्कृतिक र पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयले संस्थागत क्षेत्रगत र नीतिगत व्यवस्था गर्दै आएको बताउनुभयो। मन्त्री तामाङले सीमित बजेटका बावजूद पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेश लक्षित कार्यक्रम बजेटमा समावेश गरिएको पर्यटक आकर्षण गर्ने रोड शो जस्ता कार्यक्रमहरू गरेर पर्यटक भित्राउने लक्ष्यमा सफलता प्राप्त गर्ने गरी कार्यक्रमहरूको व्यवस्था गरिएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सबै तहमा आधारभूत अस्पताल र स्वास्थ्य संस्था निर्माणका लागि आवश्यक व्यवस्थापन जनशक्तिको व्यवस्थापन दुर्गम क्षेत्रमा आकस्मिक प्रसूति तथा शल्यक्रिया सेवा विस्तारका लागि बजेटको व्यवस्थापन गरिएको बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले सुरक्षित मातृत्व सेवाको थप पहुँच विस्तार गर्न मन्त्रालय प्रयासरत रहेको सिंहदरबार वैद्यखाना विकास समिति खारेज गरी नयाँ मोडलमा काम गर्ने प्रक्रिया अघि बढ़ाइएको र औषधि उत्पादनलाई प्राथमिकता दिइएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांसदहरूले उठाउनु भएका विषयको जवाफ दिनुहुँदै सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गरी विकासको आधार स्तम्भका रूपमा सूचना प्रविधिको उपयोग गर्ने नीति लिइएको बताउनुभयो। राष्ट्रिय सभाको बैठक आज बिहान सभा 11 बजेका लागि बोलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका 73 जिल्लामा डेंगू संक्रमण फैलिएको जनाएको छ। मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाले हालसम्म 73 जिल्लाबाट 1,432 जनामा डेंगू पुष्टि भएको जानकारी दिनुभयो। कर्णाली प्रदेशका विभिन्न जिल्लासहित मुस्ताङ डोल्पा हुम्ला जुम्लामा गरी डेंगू ती क्षेत्रमा भने पुष्टि नभएको ईडीसीडीले जनाएको छ। गण्डकी प्रदेशमा 212, लुम्बिनी प्रदेशमा 171, सुदूरपश्चिममा 159, मध्य प्रदेशमा 38 र कर्णाली प्रदेशमा 20 जनामा डेंगू पुष्टि भएको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो। धनुषामा पोखरीमा डुबेर 3 जना बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका 5 बहुअरूवामा हिजो दिउँसो पोखरीमा नुहाउने क्रममा करिब 10-12 वर्ष उमेर समूहका 3 बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मृत्यु हुनेमा बहुअरूवाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको प्रहरीले जनाएको छ। कांग्रेस महामन्त्री गगन थापाले गणतन्त्रको सुदृढीकरण र संविधानको पुनरावलोकनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बीच सहकार्यको सहमति भएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग हिजो कुराकानी गर्नुहुँदै उहाँले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि कांग्रेस र एमाले मिलेर काम गर्ने बताउनुभयो। कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउने दायित्व कांग्रेसकै भएकाले संविधान तलमाथि हुन्छ कि भन्ने आशंका कसैले नराख्न उहाँले आग्रह गर्नुभयो। उहाँले आवश्यकता अनुसार संविधान संशोधन गर्नु कांग्रेस र एमालेको दायित्व पनि हो भन्नुभयो। जंगली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका उर्लाघारीका एकै परिवारका 7 जना बिरामी परेका छन्। जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकाहरूको चितवनको भरतपुर अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेनी जोमसोम कोरोला सड़कको म्याग्दी खण्डमा बाढ़ी पहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ। वर्षाको समयमा हुन सक्ने सवारी दुर्घटनालाई ध्यानमा राखेर रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको हो। राति यात्रा गर्दा बाढ़ी पहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क आयोजनाको बेनी लेतेसम्मको 38 किलोमिटर सड़क खण्डमा 35 जना ठूला पहिरो स्थल रहेका छनृ। मन्त्री परिषदबाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिश भएका कृष्णमान प्रधान विरूद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनवाई समितिले थप परामर्श गर्ने भएको छ। समितिले हिजो प्रधान विरूद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवहराले जानकारी दिनुभयो। कञ्चनपुर जिल्लामा आधुनिक कृषि उपकरण मार्फत धान खेती गर्न थालिएको छ। कञ्चनपुर संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
कुनै समय हलगोरु खेताला र रोपाराहरूले हरिभराउ हुने खेतहरूमा अहिले आधुनिक कृषि यन्त्र उपकरण देखिन्छन्। यसरी रोपाई गर्नाले समयमै रोपण सुनिश्चित हुनुका साथै समान दूरी कायम भई बिरुवाको घनत्व सुनिश्चित गर्न सकिन्छ। मेसिनबाट रोपिएका बेर्नाहरू चाँडै सर्दछन् र एकनासले परिपक्व हुन्छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पछिल्लो 3 वर्ष यता धान रोप्ने मेसिन नै खरिद गरेर यन्त्र उपकरणको प्रयोग बढ़ाउँदै लगेको कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमाल बताउनु।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले विगत 3 वर्षदेखि मेसिन रोपाईलाई बढ़ावा दिन कार्यालयले जिल्लामा भित्र आएर यही मेसिनले नै रोपाई गर्दैछ भने अर्को सानो मेसिनले पनि रोपाई गर्दैछ।
कृषि मजदूरको प्रयोग गरी धान रोपाईको लागि 1 हेक्टर जमिनमा 30-35 जना श्रमिकको आवश्यकता पर्दछ भने ट्रान्सप्लान्टरको प्रयोगद्वारा धान रोप्दा मेसिन चलाउने 1 जना तथा बेर्न राख्नका लागि थप 2 जना गरी 3 जनाको प्रयोगमा रोपाई गर्न सकिन्छ। यान्त्रीकरणको माध्यमबाट धान खेती गर्दा बेर्न राम्रो उत्पादन हुने, खेर नजाने, जनशक्ति पनि धेरै नचाहिने, लागत खर्च घट्ने र राम्रो उत्पादन लिन सकिने कञ्चनपुरका कृषक दशरथ धानुकले अनुभव सुनाउनु भयो।
18-20 बिघा मात्र हामीले मसिनबाट धान रोपेका थियौँ। उत्पादन 10% वृद्धि अनि लागत चाहिँ भत्तै घटेर 30%मा 70 हो क्या। सबै यस्तो जोड्ने हो भने 1 बिघा रोप्दा 7-7.5 हजारको आसपास आउँदैछ। बिउ भयो हजुरको सबै रोपाई सबै लगाएर उसरी परम्परागत खेती गर्दै आइरहेका थियौँ। 1 बिघामा 20 हजारको आसपास हाम्रो खर्च हुन्छ।
कृषि पेसामा युवाहरूलाई समेत आकर्षित गर्ने नीति सरकारले लिएको छ। उत्पादनमा वृद्धिका लागि वास्तविक किसानहरूलाई प्रोत्साहित गर्न र उत्पादकत्वको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने अपरिहार्यता रहेको छ। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा।
कृषि योग्य भूमि घट्दै जाने र कृषिमा आधारित जनशक्तिले पनि कृषिबाट पलायन भएर अन्य व्यवसाय रोज्नु परेका कारणले पनि उत्पादनमा हरास आइरहेको छ। हाम्रो सीमित भूमिको उचित प्रयोग गरेर उत्पादनमा वृद्धि गर्नुपर्ने, पोषक तत्वमा कुनै पनि कारणले कमी नआओस् र मानव जीवनका लागि त्यो स्वास्थ्य
कञ्चनपुरमा 48,496 हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ। कृषकहरूको माग अनुसार राज्यका सरकारवाला निकायले कृषि औजार, बिउबीजन, मलखाद तथा प्राविधिक सहयोग गर्न सकेमा उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू राष्ट्रपतिको उम्मेद्वारीबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ। डेमोक्रेटिक पार्टीका नेता र आफ्नो चुनावी अभियानका सहयोगीहरूसँग बाइडेनले राष्ट्रपतिको निर्वाचनबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पार्नु भएको हो। गत साता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कमजोर बहसका कारण बाइडेनले आफ्नो उम्मेद्वारी छाड्नेबारे विचार गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए। ट्रम्पसँगको पहिलो बहसमा बाइडेन प्रभावकारी नदेखिएको भनी चर्चा भइरहेको छ। उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडेनलाई प्रतिस्थापन गर्न सक्ने अड्कलबाजीहरू भने तीव्र रूपमा भइरहेको थियो। तर बाइडेनले आफू राष्ट्रपतिको चुनावको दौड़मा रहने स्पष्ट पार्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इजरायली आक्रमण शुरू भएदेखि गाजापट्टिको 90% जनसंख्या कम्तीमा एकपटक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। 21 लाख जनसंख्या रहेको गाजापट्टीमा प्रत्येक 10 मध्ये 9 जना कम्तीमा एकपटक आन्तरिक रूपमा विस्थापित भएको राष्ट्रसंघीय निकायहरूले उल्लेख गरेका छन्। सन् 2023 अक्टोबरदेखि 37,000 ज्यान गुमाएको र 11 लाख नागरिकले गाजापट्टी छाडेको तथा उत्तरी गाजामा अझै 3,50,000 मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा रहेको समाचारमा जनाइएको छ। मध्यपूर्वका लागि प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत र कार्य निकायले करिब 2,50,000 प्यालेस्टाइनी फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी आउने बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सरकारवालासँग गरेको छलफलमा गवर्नर अधिकारीले अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुख्य विषय अर्थतन्त्रलाई चलायमान बनाउने भएको भन्दै राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति ल्याउने बताउनुभयो। नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले सरकारवालासँगको छलफलमा प्राप्त सुझावलाई मौद्रिक नीतिको दायरा र सीमाभित्र रहेर सम्बोधन गर्ने बताउनुभयो।
नेपालको अर्थतन्त्रसित सरोकार राख्ने सबै क्षेत्रका व्यक्तिहरूबाट हामीले राय सुझाव लिइरहेका हुन्छौँ र त्यो राय सुझाव संकलन गर्ने क्रममै अन्तर्क्रिया पनि सम्पन्न भएको छ र यस क्रममा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई हामीले मौद्रिक नीतिका आफ्ना दायरा मौद्रिक नीतिको सीमाभित्र रहेर के कति समावेश गर्न सकिन्छ के कसरी सम्बोधन गर्न सक्छौ त्यो गर्छौ र मुख्य रूपमा मौद्रिक नीति समष्टिगत आर्थिक स्थायित्वतर्फ केन्द्रित हुने हुन्छ।
नयाँ कर्जा प्रवाहमा समेत नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने जनाएको छ। मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका बीरगंज भन्सार कार्यालयबाट हुने आयातमा चालु आर्थिक वर्षको 11 महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 14.15% अर्थात 92 अर्बले कमी आएको छ। चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा 5,52,95,00,00,000 रकम बराबरको वस्तु तथा सामान आयात भएको छ भने गत वर्षको सोही अवधिमा 6,44,06,00,00,000 बराबरको आयात भएको थियो। मुलुकको राजस्वमा सबैभन्दा धेरै योगदान पुर्याउने बीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा 1,41,30,00,000 मात्र राजस्व संकलन गरेको बीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिनुभयो। यो साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। नेप्से परिसूचक 15.46 अंकले बढ़ेर 2,119.69 अंकमा कायम भएको छ। बिहिबार 313 कम्पनीको 2,21,67,679 किता सेयर 84,126 पटक खरिद बिक्री हुँदा 6,48,25,00,000 बराबरको कारोबार भएको छ। वित्त समूह 0.59 र उत्पादन तथा प्रशोधन समूह 0.15% घटेको छ भने अरू सबै समूहको उपसूचक बढ़ेको छ। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक 3.43% बढ़ेको छ।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले पेरिस ओलम्पिक मिशन 2026 र 6 एसियन इण्डो मार्शल आर्ट 2024 लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न 4,34,00,000 रूपियाँ विनियोजन गरिएको बताउनु भएको छ। राष्ट्रिय सभाको बिहिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले वृहत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रिय स्तरमा 10 खेलका करिब 200 भन्दा बढ़ी खेलाड़ीलाई विशेष प्रशिक्षण दिइने बताउनुभयो। वहाँले ती प्रशिक्षणको तयारी गर्न 4,34,00,000 रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन 2,90,00,000 विनियोजन गरिएको उल्लेख गर्नुभयो। बाघचाल डण्डीबियो र घोडचढ़ी लगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि 11,00,000 बजेट विनियोजन गरिएको उहाँले संसद मार्फत जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न 11 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाड़ीलाई तालिममा आकर्षित गर्न तथा हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण गर्न 4,00,00,000 विनियोजन गरिएको उल्लेख गर्नुभयो। दोलखाको सैलुङमा तेक्वान्दो खेलको हाई अल्टिच्यूड ट्रेनिङ कभर्ड हल निर्माण गर्न 2,00,00,000 विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो। वहाँले अन्तर्राष्ट्रिय पदक विजेता खेलाड़ीलाई पुरस्कार प्रदान गर्न 4,35,00,000 बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउने बित्तिकै खेलाड़ीको बैंक खातामा पुरस्कार बापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले रंगशालाको स्तरोन्नतिका लागि 1,00,00,000 बजेट विनियोजन गरेको छ। मोरङले कोशी प्रदेश स्तरीय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा मोरङले सुनसरीलाई 56-28 पोइन्टले पराजित गर्दै उपाधि जित्यो। मोरङले उपाधिसँगै 1,00,000 रूपियाँ सील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुनसरीले 50,000 रूपियाँका साथै सील्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा कोशी प्रदेशका 12 जिल्लाको सहभागिता रहेको थियो।
आज देशभर सामान्यदेखि पूर्णतया बदलिरहे धेरै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस वर्षा 21.1 मिलिमिटर सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 7:04 नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने, देशका विभिन्न 73 जिल्लाका 1432 जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, यस वर्ष डेंगू संक्रमण बढ़न सक्ने भएकाले सचेत रहन मन्त्रालयको आग्रह, धनुषाको धनौजी गाउँपालिका 5 बहुअरूमा पोखरीमा डुबेर 3 बालिकाको मृत्यु र आगामी राष्ट्रपति निर्वाचनमा पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने अमेरिकी राष्ट्रपति वाइडेनको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।